नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट हाम्रा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। साथमा छौं प्राविधिक मित्र काशीराम आचार्य र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी नेपालमा इन्जिनियरिङ क्षेत्रको अवस्था, उहाँहरूको कार्यदक्षता, व्यावसायिकता तथा शिक्षण संस्थालाई इन्जिनियरिङ अध्ययन सम्बन्धी अनुमति दिँदा अपनाइने मापदण्ड एवं नेपाल इन्जिनियरिङ परिषदले गरिरहेका समग्र कामहरूका विषयमा कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष डेली रमण निरौला। अध्यक्ष, स्वागत छ कार्यक्रममा।
धन्यवाद मुकुन्दजी।
आज हामी खास गरेर नेपालमा इन्जिनियरिङ परिषदले गरिरहेका काम, नेपालमा इन्जिनियरको अवस्था, उहाँले गरेका कामको मूल्याङ्कन लगायत विविध विषयमा जुन इन्जिनियरिङ क्षेत्रसँग जोडिएका कुरा छन् यो विषयमा कुराकानी गर्नेछौ। सबैभन्दा पहिला मैले कुराकानीको शुरूआत कहाँबाट गरे भने जुन इन्जिनियरिङ काउन्सिलले लाइसेन्स दिने कुरा छ नि, लाइसेन्सबाटै मैले यसको उठान गरे। खासमा के भने जसै अन्य परिषदहरूले पनि आफ्नो व्यवसायतर्फ आफ्नो क्षेत्रतर्फ लाइसेन्स दिने गर्छन् तर यो इन्जिनियरिङ क्षेत्रमा त्यति कडाई छैन। यो लाइसेन्स दिएका व्यक्तिहरू पनि उहाँहरूको आचार संहिता पनि पालना भएन भन्ने कुराहरू आइरहेका छन् बजारमा। यहाँ परिषदको अध्यक्ष हुनुहुन्छ, यहाँले के महसुस गर्नुभएको छ कि कुराहरू?
धन्यवाद, एकदम समसामयिक क्वेसन गर्नुभयो मुकुन्दजी। यो एकदमै फर्केको विषय रह्यो। यो जुन नेपाल इन्जिनियरिङ परिषद ऐन, त्योभन्दा पहिले म पहिले इन्जिनियरिङ परिषदको छोटो ब्याकग्राउन्ड बताएँ। इन्जिनियरिङ परिषदले चाहिँ गर्ने मुख्य कामहरू म बताउँछु, यसले गर्दा श्रोताहरूलाई पनि अलिक बुझ्न सजिलो हुन्छ होला। एक नम्बरमा यसको काम भनेको नेपालमा इन्जिनियरिङ व्यवसाय गर्नको लागि लाइसेन्स इन्जिनियरले लिनुपर्छ, त्यो नेपाल इन्जिनियरिङ काउन्सिलबाट लिने हो। दोस्रो नम्बर भनेको नेपालमा इन्जिनियरिङ कलेजहरू स्थापना गर्न युनिभर्सिटीले सम्बन्धन लिए पश्चात नेपाल सरकारको स्वीकृति लिनलाई नेपाल इन्जिनियरिङ परिषदको सिफारिसमा नेपाल सरकारले कुनै पनि इन्जिनियरिङ कलेजलाई स्थापना गर्नलाई स्वीकृति दिन्छ। त्यो लाइसेन्स दिने रेकमेन्डेसन गर्ने चाहिँ नेपाली इन्जिनियरिङ परिषदको आफ्नै क्राइटेरिया छ, जस्तै ल्याब हुनुपर्ने, फ्याकल्टी हुनुपर्ने र क्लासरूमहरू यो हुनुपर्ने, यी कुराहरूको मापदण्ड हेरेर स्वीकृत गरेपछि पाइन्छ। अनि तेस्रो नम्बर चाहिँ इन्जिनियरिङ कलेजको क्वालिटी कस्तो छ, क्वालिटी इन्हान्समेन्ट गर्नलाई चाहिँ के गर्नुपर्छ भन्ने कुरा पनि इन्जिनियरिङ काउन्सिलले सेटअप गरेका छ। त्यही अनुसारको मोनिटरिङ पनि गर्छौँ हामी, त्यसले गर्दा इन्जिनियर विद्यार्थीहरूको क्वालिटी इन्हान्समेन्ट होस् भनेर इन्जिनियरिङ काउन्सिलले ती स्वीकृति दिएका कलेजहरूलाई हामी चाहिँ मोनिटरिङ गर्छौँ। अनि चौथो नम्बर चाहिँ इन्जिनियर लाइसेन्स लिएर फिल्डमा त जान्छ, हामीले चाहिँ 8 चाहिँ कोड अफ कन्डक्टहरू बनाएका छौँ, स्वीकृत गराएका छौँ, लागू गराएका छौँ। त्योभन्दा बाहिर गयो इन्जिनियर भने इन्जिनियरलाई हामी कारवाही गर्छौँ। कारवाही भनेको चाहिँ उसले गरेको गल्ती अनुसार, जस्तो पहिले जग्दी पुल चाहिँ भाँच्यो, त्यो डिजाइन गर्ने इन्जिनियरको हामीले लाइसेन्स खारेज गरिदिउँ। यस्तासम्म कार्य गर्न चाहिँ इन्जिनियरहरूलाई इन्जिनियरिङ परिषदलाई अधिकार छ। अब यहाँको क्वेसनमा म गएँ, जुन इन्जिनियरिङ काउन्सिल ऐन 2055 बन्दाखेरि हामीले चाहिँ लाइसेन्स दिने मात्रै भनेछौँ, त्यहाँ एक्जाम लिएर एक्जाम पास गरेकोलाई लाइसेन्स दिने भन्ने नभएको हुनाले एक्जाम दिन खोज्दा पनि सर्वोच्चले के भनिदिएछ भने तपाईँहरू यो ऐनलाई संशोधन गरेर मात्रै लाइसेन्स लिनु भने हुनाले त्यो ऐन चाहिँ म 75 नियुक्ति भएर आउँदा त्यो संशोधन ऐन चाहिँ कहिले भौतिक मन्त्रालयमा कहिले कानून मन्त्रालयमा घुमिरहेको अवस्थामा मैले त्यसलाई चाहिँ पहल गरेर तत्कालीन मन्त्री रघुवीर महासेठले पनि साथ दिनुभयो, यो चाहिँ भौतिक मन्त्रालय अन्तर्गत राखेको छ काउन्सिललाई, र त्यो ऐन चाहिँ हामीले अपराउसमा राष्ट्रिय सभामा 2076 साउनमा पेश गरेको, त्यहाँबाट पास भएर अहिले लोअर हाउसमा आएको छ। लोअर हाउसमा पनि विकास समितिले हेरेर त्यसले पनि रेकमेन्ड गरेर अहिले चाहिँ प्रतिनिधि सभाको यो लाइनमा बसिया छ, त्यो उसमा कार्यविधिमा राख्ने बित्तिकै पास हुने अवस्थामा छ। त्यो लाइसेन्स आएपछि अनि हामी एक्जाम लिएर मात्रै दिन्छौँ। जुन अघि एउटा गुनासो आएको छ चारपट्टि अरूले चाहिँ उ गर्छन् इन्जिनियरहरूको क्वालिटी चाहिँ अलिक भएन कि भनेर, एकदम सही कुरा हो। अब भित्रकालाई चाहिँ हामी यहाँ मनिटरिङ गर्छौँ, अघि मैले भने बाहिरबाट आउने, किन यहाँ नेपालमा करिब करिब 7,000 वर्षमा 7,000 इन्जिनियरहरूले चाहिँ लाइसेन्स लिन्छन् मकोबाट, त्यसमध्ये नेपालबाट 65% र विदेशबाट 35% अथवा 40-60 रेसियो। बाहिरबाट आउनेलाई त हामी क्वालिटी रोक्न सक्दैनौँ। त्यो जाँच लिन पाएदेखि चाहिँ मेडिकल काउन्सिलले जस्तो जाँच लिन पाए चाहिँ अलि राम्रो नपरेको अथवा स्ट्यान्डर्ड इन्जिनियरले चाहिँ लाइसेन्सिङ एक्जाम पास गर्दैन थियो र क्वालिटी इन्हान्समेन्ट हुन्थ्यो भनेर त्यो लाइसेन्सिङ एक्जामको लागि चाहिँ हामी त्यहाँ प्रतिनिधि सभामा पनि पहल गर्दैछौँ। र यो सरको यो रेडियो नेपाल यति पपुलर र देशव्यापी सुनिने यो मान्यहरूले नि पक्कै सुन्नुहुन्छ, यो चाहिँ छिटै यसलाई चाहिँ पास गरिदिनु हुन म अनुरोध गर्छु।
अहिले इन्जिनियरिङ काउन्सिलबाट परिषदबाट जुन लाइसेन्स हो त्यसो भए जति इन्जिनियरहरूले पास गर्छ तिनलाई भटाभट लाइसेन्स वितरण गर्ने काम हुन्छ।
अहिले नेपालको त प्रश्नै भएन, बाहिरको चाहिँ हामीलाई शङ्का लाग्यो भने हामी त्यहाँ उसलाई युनिभर्सिटीलाई सोध्छौँ। एक दुईवटा केसमा त हामीले यहाँ टोली पनि पठायौँ, नभएदेखि अहिलेसम्म चाहिँ हाम्रो क्राइटेरिया अनुसार पेपर पेस गर्नेले लाइसेन्स पाएकै छ। भित्रकोले त खुरुखुरु नै पायो होइन, पास भएर आएकोले। अब बाहिरकोलाई चाहिँ अब हामीलाई काउन्सिललाई शङ्का, किनभने विभिन्न कमिटीले हेर्छ त्यो उनीहरूले पेस गरेको डकुमेन्ट, शङ्का लागेन भने चाहिँ पायो।
अनि यो अहिलेसम्म यसो यसरी चाहिँ लाइसेन्स वितरण गर्दाखेरि नेपालमा इन्जिनियरिङहरूको क्वालिटीका कुराहरू हुन्छ नि, गुणस्तरका कुराहरू, यो मापन गर्न सकिने अवस्था छ कि छैन, कति गाह्रो भएको छ यहाँहरूलाई?
यस्तो भयो, अब जस्तो मैले अघि जगदीपुरको पनि कुरा गरेँ, जहाँ अब इन्जिनियरहरू फिल्डमा गएर कसैले नचाहिँदै कुरा गरेर उजुरी भएपछि हामी हेर्न जान्छौँ र त्यहाँ नराम्रो देख्यो भने हामीले कारवाही गर्छौँ, लाइसेन्स होल्ड गर्छौँ या लाइसेन्स रद्द गर्छौँ, त्यो मात्रै हो। र क्वालिटी नेपालभित्रको क्वालिटी चाहिँ त एकदम खत्तमै छ भन्न सकिँदैन मुकुन्दजी। नेपालको इन्जिनियरिङ कलेजको क्वालिटी चाहिँ सुधार्ने ठाउँ त प्रशस्त छ, तर त्यति ऊ होइन। अब बाहिरको पनि अब नामै तोक्दाखेरि केही कन्ट्रीका केही युनिभर्सिटीहरू यहाँहरूले नि मिडियाले सुन्नुहुन्छ होला, त्यतिकै राम्रो ऊ नगरिकन कलेज चलाएर सस्तोमा इन्जिनियर लाइसेन्स के अरे सर्टिफिकेट दिने गरेका हुनाले यदा कदा त्यस्ता समस्या चाहिँ हामीलाई आइराखेकै छ।
हजुर, जस्तै नेपालको इन्जिनियरिङ क्षेत्रको कुरा गर्दाखेरि अब इन्जिनियर लेभल अब विकासका कुरा गर्दाखेरि उहाँसँगै जोडिएका कुराहरू पनि हुन् होइन, यो व्यवसाय यो क्षेत्र होइन, यो गर्दाखेरि जुन नेपालको विकासको अवस्था छ, बनेका संरचनाहरू छन् ती छन् नि, त्यसमा गुणस्तरीयता नदेखिनुमा कहीँ न कतै इन्जिनियरिङ क्षेत्रको पनि त हात छ नि
मुकुन्दजी। यस्तो हो कि यो अब भनौँ न,
किनभने मैले यो प्रश्न किन पनि गरौँ, यहाँ आफै पनि इन्जिनियर हुनुहुन्छ होइन, यो क्षेत्रलाई नजिकबाट देख्नु भएको छ, भोग्नु भएको छ यहाँले।
यो चाहिँ हो, म पनि सडक विभागमा 32 काम गरेर रिटायर भएर अहिले यो पदमा छु होइन, त्यसैले काहीँ न काहीँ ल्याप्सेसहरू त छ, तर एक दुईजना नराम्रो इन्जिनियरहरूले गर्दा 98-99% राम्रा इन्जिनियरहरू घाममा परेको अवश्य नै हो। त्यसैले त्यसलाई मोनिटरिङ गर्नलाई चाहिँ र यो फिल्डमा नराम्रो इन्जिनियर नपुगोस् भनेर यो लाइसेन्स चाहिँ एक्जाम चाहिँ एकदम जरुरी हो। कतै 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 केही कुरामा अलिकति अप्ठ्यारो त महसुस हामीले पनि गरेका छौँ, तर यो एक्जाम नभएको हुनाले भन्न सकिएन, तर अलिकति चाहिँ नेग्लिजेन्सी र अलिकति उहाँहरूको क्वालिटीमा शङ्का गर्ने चाहिँ एक दुईजनाले गर्दा उत्पन्न भएको छ, त्यसलाई चाहिँ निराकरण गर्नलाई हामीले धेर सबै यो विकास मन्त्रालयहरूलाई पनि त्यो डिजाइन गर्ने इन्जिनियरले नेपाल इन्जिनियरिङ परिषदको लाइसेन्स नम्बर लेख्नुपर्छ, जस्तो मेडिकलमा डक्टरहरूले एनएनसी नम्बर नलेखिकन उनीहरूले आफ्नो प्रिस्क्रिप्सन नै दिन पाउँदैन, त्यो भएपछि उनीहरूलाई त्यो काउन्सिलको दर्ता नम्बर एभ्रिथिङ राखेपछि त्यो गर्ने मान्छेले पनि अलिकति डर फिल गर्छ र उसले काममा नेग्लिजेन्सी गर्दैन र अनड्यु एडभान्टेज लिएर ठेकदारको अथवा निर्माण व्यवसायको पक्षमा काम नगरोस् भनेर यो चाहिँ हामी एकदम धेरै यो काउन्सिलिङ गरिरहेका छौँ। कोभिड नभएको भए त हामी दुई चारवटा डिसिमिनेसन वर्कसप पनि गर्थ्यौँ होला, यो बिचमा कोभिडले गर्दाखेरि यो वर्कसप गर्न पाइएन र काउन्सिलले गर्न खोजेको कुरालाई डिसिमिनेसन चाहिँ एकदम गर्न जरुरी छ र लगाउने अड्डाहरू जुन विकास निर्माण गर्ने अड्डा मन्त्रालय विभाग आयोजनाहरू छ उहाँहरूले पनि मनिटरिङमा चनाको छ हेर्नुपर्छ है भनेर हामीले एउटा अकुपेसनल हेल्थ एन्ड सेफ्टी र यो 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 मोनिटरिङको कुरा पनि तीन चरणको ल्याडर बनाएर प्रोजेक्ट स्तरमा विभागीय स्तरमा र मन्त्रालय स्तरमा पनि तीन चरणको मोनिटरिङ गरेर क्वालिटी इन्हान्समेन्ट गर्नु हो भनेर हामीले चाहिँ धेरै विकासीय मन्त्रालय र इभन प्रधानमन्त्री कार्यालय सम्बन्धमा पनि बोधार्थ दिएर यो कुरा चाहिँ हामी अगाडि बढाइरहेका छौँ। यो काउन्सिलले अकुपेसन हेल्थ एन्ड सेफ्टी र क्वालिटीमा चाहिँ सबै सरोकारवाला निकायहरू चाहिँ लाग्नुपर्छ, काउन्सिलले मात्रै पुग्दैन भनेर हामीले चाहिँ सबैलाई सजग गरेको अवस्था हो मुकुन्द।
हजुर, अब यहाँले भन्नुभयो हामी सतर्क छौँ, हामी लागिराखेका छौँ क्वालिटीका कुराहरूमा, हामी इन्जिनियरलाई कसरी सचेत गराउन सकिन्छ त्यता लागिराखेका छौँ भनिरहँदाखेरि असारको महिनामा हेर्दाखेरि सबै बजेट लगभग आधा जति बजेट असारमै हुन्छ, कामहरू पनि त्यति भएका हुँदैन, इन्जिनियरले जताततै सिग्नेचर गरेको भन्ने कुराहरू पनि आइरहेका हुन्छन्, कतै त्यो आर्थिक प्रबलनमा पनि यी कुराहरू पटक पटक यहाँले पनि सुन्नुभयो होला समाचारहरूमा पनि आउने गरेका छन्। यो तर्फ अब काउन्सिलले केही विशेष हुन त यहाँहरूको ऐन बन्दैछ, नियमावली बन्ला होइन, त्यो कुरा अब त्योभन्दा अगाडि पनि केही सतर्कता अपनाउने हो कि यहाँले केही यस्ता कुराहरू पनि सुन्नुभएको छ कि?
यो मुकुन्दजी यस्तो चाहिँ यो यो जुन असारे विकास भनिन्छ नि, असारमा काम गर्ने अलिकति हाम्रो होल मेकानिजम जुन छ नि,
हजुर,
बजेट पास गर्ने अनि त्यसपछि त्यो प्रोजेक्टमा त्यसको कार्य के अरे बनाउने अनि त्यसपछि त्यसलाई पास गर्ने, योजना आयोग जाने, त्यसपछि आएपछि बजेट निकास गर्ने अनि बजेट चाहिँ कोलेनिका मार्फत जाने, यो समग्र प्रक्रिया हाम्रो एकदम लेन्दी छ, बुझ्नु है मेरो कुरा?
हजुर हजुर,
यो प्रक्रिया लेन्दी भयो। अब साउनदेखि सुरु हुन्छ, उहाँहरूले आफ्नो कार्यक्रम दिनुहुन्छ, उता जान्छ, पास हुन्छ, त्यो गर्दै हुन्छ, दसैँ तिहार आउँछ, हेर्नु न अप्ठ्यारो, यो के अरे यो मनसुन सकिने बित्तिकै दसैँ तिहार आउँछ अनि त्यसले गर्दाखेरि मङ्सिर हुन्छ अनि टेन्डर गरिन्छ, हेर्नै कस्तो अप्ठ्यारो छ। टेन्डर स्मुथली गयो भने त पुसदेखि माघदेखि काम होला, टेन्डरमा लफडा हुन्छ, कहिले के हुन्छ स्मुथ नजान सक्छ, त्यसले गरेपछि यी जम्मै प्रक्रिया गर्दा गर्दा फागुन चैत हुन्छ अनि अलि राम्रो ठेकदार छ भने त त्यही बेला खतको गर्छ अनि यो मोबिलाइजेसन लिने अनि ठेकदारले आफ्नो ब्याङ्कको लोन तिर्ने कि जग्गा किन्ने, यी सबै घनचक्करले गर्दा काम चाहिँ पछि सुरु हुन्छ। अनि हाम्रो के अवस्था छ भने यो सबभन्दा अप्ठ्यारो असारमा पाएको पैसा फ्रिज हुन्छ भन्ने जुन छ त्यसले गर्दा अनि हतार हतार फ्रिज नहोस् भनेर दौडे हुन्, यसमा इन्जिनियरको मात्रै होइन समग्र सिस्टमलाई नै अलिकति फास्ट गराउने, अलिकति कि त प्रोक्रुमेन्ट अघिल्लो साल गर्ने र काम अर्को आवामा गर्ने चलन चलाउनु पर्यो। यो अलिकति कता कता नमिलेर मात्रै यो भएको छ, किन म सडक व्यवहार हुँदा नि यिनै झमेलाहरू पार गरेर आइयो, अहिले पनि त्यही छ। फेरि अब अहिले कस्तो हुन्छ भने अर्को समस्या निर्माण व्यवसायहरूले लो रेटमा कोट गर्ने एउटा प्रब्लम यहाँ धेरै छ, किन हामीले आर्थिक ऐनमा भन्छौँ भने घटीवालालाई दिनुपर्छ, त्यो उसको दायित्व हो, उसले रेट कोट गरे पनि तपाईँ गर्न सक्छ सक्दैन भन्नेतिर नलाग्नुहोस्, उसले कबुल गरेको अङ्कमा दिनुपर्छ भन्ने हुन्छ। अब ठेकदारहरूको लो रेट हुन्छ, पोसाउँदैन अनि दसवटा लफडा, यो होल मेकानिजमलाई चाहिँ एकचाली रिथिङ गरेर यो चाहिँ टाइममा काम सक्ने गरी अघिल्लो सालमा ठेक्का गरेर अर्को आवामा काम गराउने हो कि, यो चाहिँ होल एउटा समग्र चुनौतीको विषय छ, समस्याको विषय छ, यसलाई चाहिँ सम्बोधन गर्न जरुरी देख्छु म।
हजुर, अब यी त भए असारे विकासका कुराहरू जो अहिले सुनिन्छन् नेपालमा एउटा कहावत नै भइसकेको छ असारे विकास भन्ने कुराहरू होइन, अब यो त यहाँले भन्नुभयो धेरै एउटा इन्जिनियरिङको मात्र नभएर सबै पक्षले यसमा सुधार गर्नुपर्ने हुन्छ भन्नुभयो, अनि जुन विद्यार्थीहरू इन्जिनियरिङ पढ्न बाहिर जान्छन् होइन उहाँहरूले चाहिँ नो अब्जेक्सन लेटर पनि लिइसकेका हुन्छन्, यस्तो अवस्थामा यहाँहरूले पनि के यसमा प्रक्रिया अप्नाउनु पर्छ कि?
पहिले हामीले के एउटा मुभमेन्ट थालेका छौँ भने मुकुन्दजी यो राम्रो अहिले मेरै जो हामीले यता के भनेका छौँ भने 45% ल्याएको विद्यार्थीले मात्रै इन्जिनियरिङ पढ्न पाउँछ भनेर हाम्रो क्राइटेरियाहरू छ। सबै युनिभर्सिटीले त्यही क्राइटेरिया मेन्टेन गरेका छन् नेपालभरिका युनिभर्सिटीले। अहिले 7 युनिभर्सिटीले इन्जिनियरिङ पढाउँछ, 51-52 इन्जिनियरिङ कलेजले पढाउँछ र करिब 11,000 सिट चाहिँ नेपाल सरकारले स्वीकृत गरेको छ नेपालभरिको इन्जिनियरिङ कलेजलाई विभिन्न विधामा गर्नको लागि होइन। अब यो चाहिँ यहाँ चाहिँ हामी यति कडाई गर्ने बाहिर जाने चाहिँ 40-42% ब्याक लागेकाहरू पनि जान्ने भएको हुनाले उता र आएकोले चाहिँ क्वालिटी हुँदैन, यसलाई एक मापदण्ड गरौँ भनेर हामीले युनिभर्सिटी ग्रान्ट कमिसन मार्फत एउटा होल सबै इन्जिनियरिङ संकायका दिन शिक्षा मन्त्रालय काउन्सिलको प्रतिनिधि सहित राखेर यो विषयमा के गर्ने भनेर एउटा कार्यदल गठन गरेका थियो। त्यो कार्यदलले चाहिँ के भन्यो भने अब नो अब्जेक्सन लेटर दिँदाखेरि युनिभर्सिटीको बिई इन्ट्रान्स एक्जाम, यो बुझ्न जरुरी छ, ब्याचलर अफ इन्जिनियरिङ नेपालमा पढ्नलाई लिइने एक्जाम पास गरेको हुनुपर्छ र त्यो युनिभर्सिटीले काउन्सिलमा त्यो लिस्ट पठाउनुपर्छ सर्टिफाई गरेर र काउन्सिलको सिफारिसमा मात्रै नो अब्जेक्सन लेटर दिने व्यवस्था लागू गर्नुपर्छ भनेर चाँडो रिकमेन्डेसन आएको छ। त्यो चाहिँ अहिले शिक्षा मन्त्रालयले स्टडी गरिरहेछ, सायद शिक्षा मन्त्रालयले चाँडै नै क्याबिनेट पठाएर त्यो निर्णय हो भने अघि तपाईँले भनेको कुरा विदेशमा जाने मान्छेहरूले नो अब्जेक्सन लिन पनि सर्टेन क्राइटेरिया मिट गराउनु पर्ने नेपाल सरकारले निर्णय गर्ने अवस्था छ। त्यसले गर्दा पनि यी जुन इन्जिनियरहरूले गरेका काम गुणस्तरहीन हुने काममा नहोस् र इन्जिनियरहरूको गुणस्तर कायम होस् भन्ने लाइनमा त्यो मुभमेन्टले पनि केही सघाउ पुर्याउँछ होला मुकुन्दले।
अब इन्जिनियरिङ कलेजको मोनिटरिङ पनि यहाँहरू गर्नुहुन्छ होइन, अब सरकारी तौरबाट सञ्चालित कलेजहरूमा त एक किसिमको भौतिक पूर्वाधारका कुराहरू सबै सुविधाहरू सबै नभनौ तर पर्याप्त मात्रामा सुविधाका कुराहरू हुन्छन्, तर जुन निजी क्षेत्रबाट सञ्चालित कलेजहरू छन् नि उहाँहरूमा अझै पनि सरकारी तुलनामा त्यति राम्रो व्यवस्था नभएको भन्ने गुनासाहरू पनि पटक पटक आउने गरेका छन्, यहाँहरूले मोनिटरिङ गर्दाखेरि निरीक्षण गर्दाखेरि के पाउनु भएको छ?
त्यो गुनासो 100% सत्यता मान्दिनँ मैले, किनभने हामी सरकारी पनि गर्छौँ प्राइभेट पनि गर्छौँ र हाम्रा सेट के छ भने जस्तो इन्जिनियरिङमा ल्याब चाहिन्छ, ल्याबमा के हुनुपर्छ कति हुनुपर्छ हाम्रो नम्बरिङ सिस्टम छ, फ्याकल्टी पढाउने गुरुहरू स्टुडेन्टको रेसियोमा कति हुनुपर्छ र उनीहरूले कति पढेको हुनुपर्छ, मास्टर्स का कति हुनुपर्छ, पर्मानेन्ट फ्याकल्टी कति हुनुपर्छ, पार्ट टाइम फ्याकल्टी कति हुनुपर्छ, सबै हाम्रो स्ट्यान्डर्ड सेट छ। त्यो भयो, अनि अर्को क्लासरुम हामीले 48 एउटा एउटा एकपल्ट स्वीकृत जान्दा दिँदा हामी 48 दिन्छौँ र त्यो पुग्ने क्लासरुमहरू के छ त्यो पनि हाम्रो क्राइटेरियामा छ। अनि अर्को अलिकति कमजोरी भनेको हामीसँग छ क्षमता टिचिङ एन्ड लर्निङ र फ्याकल्टी डेभलपमेन्ट, टिचरहरू त्यहाँका टिचरहरूलाई अन्यत्र पठाएर अरू पढाउने तरिकाहरू बढाउने हिसाबमा चाहिँ अलिकति कमजोरी देखाएको छ। रिसर्च एन्ड डेभलपमेन्ट भयो, लाइब्रेरी भयो, यी सबै कुरा हाम्रो इन्जिनियरिङ काउन्सिलको गाइडलाइनमा छ। त्यो हाम्रो उसमा मिट गरेर 70 आयो भने मात्रै त्यो पास हुन्छ, त्यहाँभन्दा मुनि नम्बर आयो भने हामी सर्टेन टाइम दिन्छौँ, यति टाइममा तिमी यो सुधार नभए तिम्रो चाहिँ भर्ना हामी रोक्छौँ भनेर पोहोर एक दुईवटा भर्ना पनि रोक्यौँ हामीले, उहाँहरूले सुधार गर्नुभयो। त्यसैले त्यो अघि भने जस्तो ठ्याक्कै बिग्रेकै अवस्था चाहिँ होइन, तर सुधार गर्ने काम चाहिँ जहिले नै निरन्तरता रहन्छ। त्यसैले प्राइभेट कलेजहरू पनि एक दुईजनाको अलिकति पोहोर थियो, तर म आएपछि धेरै मोनिटरिङ टाइट गरेपछि अहिले अलिकति सुध्रिएको अवस्था छ र ठ्याक्कै एकदमै नभएकोलाई पढाउन दिइरहेको अवस्था चाहिँ होइन।
हजुर, जस्तै अब यहाँले भन्नुभयो नि इन्जिनियरिङ कलेजको मोनिटरिङका कुराहरू यी भए, अब नयाँ कलेज खुल्दाखेरि हुन त हाम्रो देशमा चाहिँ मेडिकल कलेज खुल्दाखेरि नै देखेका विवादहरू त्यो बीचमा आउने कुराहरू या अब चर्चाहरू आइरहेका छन्। यस्तै यो इन्जिनियरिङ कलेज खुल्दाखेरि पनि त्यस्तो के अप्ठ्याराहरू छन् अथवा के त्यस्ता अनियमित कामहरू पनि हुने चर्चा सुनिन्छ नि, कतिको सत्यता छ किनभने
नयाँ खोल्दाखेरि हामीले स्ट्रङ एभिडेन्सको साथ नेपाल सरकारलाई पठाउनुपर्छ। जस्तो अघि मिलिहाले नि भवन, जस्तो 15 रोपनी जग्गा चाहिने भवन यस्तो चाहिने के अरे यी सब कुरा हाम्रो गाइडलाइनमा सेट भएको हुनाले नयाँ एप्लाई गर्नेले हामीले के हेर्छौँ भने अहिले प्राइभेटको कुरा गरौँ, युनिभर्सिटीको सम्बन्धन चाहियो अनि कम्पनी रजिस्ट्रारमा उसले के खोल्ने हो कति हो के हो सबै त्यहाँ रजिस्ट्रेसन गर्नु पर्यो अनि शिक्षा मन्त्रालयबाट एलओआई दिनुभयो इन्भाइरोमेन्टल्ली फ्रेन्डली ऊ छ कि छैन त्यो पुऱ्याएको छ कि छैन योतिर आएपछि अनि हामी कहाँ एप्लिकेसन दिन्छन् अनि हामीले त्यही अघि भनिहाले हामीले जग्गा हाम्रो क्राइटेरिया अनुसार भएको हुनु पर्यो, भवन हाम्रो क्राइटेरिया अनुसार भएको हुनु पर्यो, टिचर हुनु पर्यो अनि यी जम्मै कुरा हेरेर उपयुक्त लाग्यो भने मात्रै हामी नेपाल सरकारलाई स्वीकृत गर्छौँ। अब पहिले म आउनुभन्दा पहिले अलिअलि चाहिँ स्ट्यान्डर्ड नपुगेकालाई स्वीकृत दिएरे भन्थे तर ती पनि पछि आएर सबैलाई चाहिँ अपडेट गरिसक्यो। त्यसैले स्वीकृत दिँदाखेरि हामीले त्यो सेट क्राइटेरिया भन्दा विचलन गरेर स्वीकृति दिएको अवस्था छैन किनभने हामीले मैले अब कतिपल्ट मुख्य सचिव कहाँ गएर पनि यो विषयमा चाहिँ सोद्धाखेरि प्रष्ट सबै कुरा भन्नुपर्ने हुन्छ र त्यहाँ अहिले यो काउन्सिलले सिफारिस गरेकोमा आइगो त भनेर हुबहु क्याबिनेटले गर्ने अवस्था पनि छैन। म आएपछि मैले कतिपल्ट मुख्य सचिव कहाँ गएर पनि यो मिट गरेको हुनाले यसलाई दिन जरुरी छ भनिया छ र ती कुरा चाहिँ राम्रैसँग हेरिया छ मुकुन्दजी।
हुनाले प्रक्रिया पुगेर पनि के नमिलेर फेरि चाहिँ रोकिन्छ अथवा आर्थिक चलखेलका कुराहरू सुन्ने गरेछन् होइन, यसमा कतिको सत्यता छ हुन त यहाँले भन्ने कुराहरू पक्कै पनि हुँदैन भन्नुहोला होइन, तर यी कुराहरू त आइरहेका छन् यो बारेमा पनि किनभने यहाँ आधिकारिक निकायमा हुन्छ प्रश्न पार्दिनु न।
होइन, प्रक्रिया पुर्याएर इन्जिनियरिङ कलेजलाई स्वीकृति दिने रोकिएको अवस्था छैन, कसैको त्यस्तो गुनासो छ भने प्लिज कल मी अथवा मेरो अफिसमा आएर भेट्नु होला। तर मेरो जानकारीमा प्रिमाइसेस बनाएर सबै कुरा बनाएर पनि आएर नेपाल सरकारमा अगाडि नबढेको फाइल नबढेको अवस्था सायद छैन नै, पहिले चाहिँ अयदा कदा सुनिन्थ्यो अहिले पटक्कै छैन र कसैको त्यत्रो गुनासो छ भने चाहिँ काउन्सिलमा आउनुभए हुन्छ तर मेरो नलेजमा त्यस्तो छैन।
हजुर, अब यहाँहरूले एउटा अर्को प्रोफेसनल इन्जिनियर पनि एउटा बाणी राख्नु भएको छ, यो भनेको के हो सर?
हो, भेरी गुड। यो कस्तो हो भने चार्टर इन्जिनियर प्रोफेसनल इन्जिनियर भनेको चाहिँ समग्र थिममा बोल्नु पर्दा चाहिँ त्यो विधामा यो प्रोफेसनल छ है हि नोज वेल भनेर एउटा प्रमाणित गर्ने चिज हो। यो चाहिँ इन्स्टिच्युट अफ सिभिल इन्जिनियर्स बेलायतको सहकार्यमा, किन कसैको मोडेल त अपनाउनु पर्यो, त्यो मोडेल चाहिँ अप्नाएर हामीले तीन ब्याचलाई चाहिँ प्रोफेसनल इन्जिनियर दिइसक्यौँ। मैले पनि फर्स्ट ब्याचमै लिएँ। त्यहाँ चाहिँ अहिलेसम्म चाहिँ के गरेका छौँ भने सिनियर रुट भनेर 20 वर्ष एक्सपिरियन्स गरेका मास्टर्स गरेका सिनियर इन्जिनियरहरूलाई मात्रै सिनियर रुटबाट बाँडिएको छ। अब अरू मुनि चाहिँ आयो किन आइएन भने अहिलेसम्म 61 जनाले त्यो पिजी लिएको छ, 100 भन्दा धेर बनाएर मात्रै जुनियर रुट खोल जो चाहिँ 7 वर्ष एक्सपिरियन्सले नि पाउँछ होइन गरेको हुनाले आइसिएको गाइडलाइन अनुसार चाहिँ हामीले अहिले सिनियर रुट त्यो गरेका छौँ। त्यसमा चाहिँ उनीहरूले 10 वटा विधामा चाहिँ एसए लेख्न लाउँछ, त्यो एसए पास भएपछि अनि उनीहरूकै गाइडलाइन अनुसार 1 घन्टाको इन्टरभ्यू लिएर त्यो विधामा ऊ सक्षम छ कि छैन, उसले 20 वर्षसम्म गरेका कामहरूबाट ऊ चाहिँ योग्य छ कि छैन भन्ने काउन्सिलले चाहिँ विज्ञहरू राखेर उसले काउन्सिलले विज्ञ हुन उसलाई दिन योग्य देख्यो भने दिने गरी चाहिँ हामीले यो बाँडिरहेछौँ। अब यो तेस्रो भइसक्यो, अब चौथो चाहिँ अस्ति मात्रै बोर्ड मेम्बरबाट अब एकपल्टलाई पब्लिस गर्ने भनेका छौँ, अब चौथो पनि चाँडै निस्किँदैछ।
हजुर, हामीले इन्जिनियरिङसँग सम्बन्धित नेपाल इन्जिनियरिङ परिषदले गरेका काम लगायत विविध विषयमा कुराकानी गर्यौं र आचार संहिताका कुराहरू, नेपालमा बनेका संरचनाका कुराहरू, तिनीहरूको दिगोपनका कुराहरू यावत विषयमा कुरा गरिरहँदाखेरि अब हामी कुराकानीको अन्त्यतिर पनि पुगिसकेका छौं। अब नेपालमा इन्जिनियरहरूको अवस्था के हो, रोजगारीको लागि पर्याप्त ठाउँ छ छैन, अथवा नेपालमा इन्जिनियरहरू पुग अपुगको अवस्था के हो, के देख्नुहुन्छ यहाँ?
यो चाहिँ एकदम ज्वलन्त प्रब्लम हो। यो कुरा कस्तो भयो भने कोविडले र अलिकति यो युक्रेन वार यसले गर्दाखेरि डेभलपमेन्ट बजेटहरू घटिरहेको अवस्था छ। डेभलपमेन्ट जति बढ्यो त्यति इन्जिनियरहरूले काम पाउने हो। अब मानौ अब नेपालमा सिभिल इन्जिनियरकै कुरो, मेकानिकल इन्जिनियरहरूको कुरो, अब इन्डस्ट्रीहरू नभएपछि मेकानिकल इन्जिनियर हुँदैन। अब डेभलपमेन्टमा बजेट थोर भएपछि इन्जिनियरहरूको डिमान्ड पनि थोर हुने भयो। त्यसले गर्दा इन्जिनियरहरूको अवस्था चाहिँ उत्साहजनक नेपालमा देखिएन। अहिले आएर यहाँ पास गरेका इन्जिनियरहरू पनि कस्तो अवस्था छ भने यो मैले सरकारवालाले पनि सुन्दिए हुन्थ्यो जस्तो लाग्छ। किनभने सप्लाई र डिमान्डको चक्कर भयो, सप्लाई धेर भयो, डिमान्ड कम भएको हुनाले इन्जिनियरले एकदम लो रेट स्यालरीमा नि काम गर्ने अवस्था छ। विकास बजेट धेर नभएको हुनाले इन्जिनियरको डिमान्ड कम भएको हुनाले अनइम्प्लोइमेन्ट भएर बाहिर देशहरूमा पनि धेर पलायन हुने अवस्था छ। यो चाहिँ अब नेपाल सरकारले अलिकति ध्यान दिएर नेपालका इन्जिनियरहरूलाई नेपालमै रिटेन गरेर यो डेभलपमेन्टलाई चाहिँ अलिकति बढाउनु पर्ने अवस्था पक्कै सिर्जना छ। त्यसैले नेपाली इन्जिनियरहरूको अवस्था चाहिँ एकदम अलिअलि निराशातिर लागे हो कि भन्ने अवस्था चाहिँ म पनि देख्दछु।
हजुर, हुन्छ, हामीलाई समय दिनुभयो, आफ्ना महत्वपूर्ण कुराहरू, इन्जिनियरिङ क्षेत्रका कुराहरू हाम्रा श्रोताहरूमा राखिदिनुभयो, यहाँलाई धन्यवाद।
हवस् हवस्, थ्याङ्क यू भेरी मच। मैले मेरा कुराहरू राख्न पाएँ मुकुन्दजी, अझै पनि टाइम मिल्यो भने अरू तपाईँहरूको ऊ अनुसार टाइम दिनु भने अझै पनि धेरै कुराहरू गर्छु। अहिलेलाई धन्यवाद, नमस्कार।
हस् धन्यवाद। अहिले हामीले कुराकानी गर्यौं नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष डिल्ली रमण निरौलासँग। यसै कुराकानी सँगसँगै आजको समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र काशीराम आचार्यलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।